कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, अन्नको भण्डार मानिने तराई मधेस लगायत समग्र मुलुकमा धान उत्पादनमा ह्रास आउनुका कारणहरू के हुन्, नेपालको कृषि तथ्याङ्क प्रणालीका चुनौती र सुधारका प्रयासहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव तथ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। यहाँलाई कृषि संवादमा स्वागत छ।
धन्यवाद सर।
संवादको प्रारम्भ चाहिँ नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
यहाँ हामी सबैलाई थाहा भएकै विषय हो, नेपालको प्रमुख बाली, कृषि वस्तु मध्येको प्रमुख बाली धान लामो समयदेखि प्रमुख बाली रहँदै आएको छ। यो मूलत सबै भूगोल, जुम्लाको चिसो ठाउँदेखि लिएर मध्य पहाड र तराईका सबै भूभागहरूमा चाहिँ उत्पादन हुँदै आएको बाली हो र यसले प्रमुख खाद्यान्न बाली पनि हो नेपालको र खाद्य सुरक्षाको प्रमुख बाली रहँदै आएको बेहोरा यहाँहरू सबैलाई जानकारी नै छ। क्रमशः यसको उत्पादन वार्षिक रूपमा लामो समय 20 या 30 वर्ष पछाडिदेखि हेर्दै जाने हो भने उत्पादकको त मूलत क्षेत्रफलभन्दा पनि उत्पादकको तमा आएको सुधारका कारणले अर्थात् प्रति इकाइ क्षेत्रफलमा हुँदै आउने धानको औसत हेर्नुभयो भने हामीले 30 वर्षदेखि हेऱ्यौँ भने उत्पादन वृद्धि हुनुका कारण उत्पादकत्व वृद्धि हो। उत्पादकत्व वृद्धिमा मूलत प्रविधिमा आएको सुधार, बिउ बिजनमा आएका सुधार, फर्टिलाइजरमा आएको सुधार, फर्टिलाइजर एप्लिकेसन अर्थात् मल खादको उपलब्धता र प्रयोग, त्यस्तै गरी प्रविधिको उपलब्धता र प्रयोग, जस्तै गरी उदाहरणको निम्ति हिजो हामीले गोरुबाट मात्रै भर परेको धान अहिले ट्र्याक्टरमा आइपुगेको छ, यी कुराहरूले पनि सहजीकरण गरेको छ र बजारले नि मूल्य पाएको छ, अर्थात् सरप्लस धान उत्पादन गर्दाखेरि बेच्नलाई किसानलाई प्रोत्साहन भएको छ। यी सबै वस्तुले गर्दाखेरि धान उत्पादन समग्रमा गत 10 वर्षको हेरियो भने गत 20 वर्षको हेरियो समग्रमा वृद्धि हुँदै आए तापनि चालु आर्थिक वर्षमा मुख्य धानबालीमा ह्रास आएको कारणले चालु आर्थिक वर्ष धान उत्पादनमा कमी आएको छ, जुन हामीले चाहिँ करिब 4% अर्थात् हामीसँग 59,55,000 गत आर्थिक वर्षमा थियो भने चालु आर्थिक वर्षमा त्यो घटेर 57,00,000 झर्ने हाम्रो प्रारम्भिक अनुमान छ। यो अनुमान चाहिँ हाम्रो लागि सुखद रहेन किनभने हाम्रो प्रमुख बाली त्यही बालीमा 2,00,000+ मेट्रिक टन चाहिँ राष्ट्रिय रूपमा गिरावट आउने हामीले अनुमान गरेका छौँ। त्यसकारण हामी के भन्न सक्छौँ भने मुख्य गरी चैते धानमा समस्या रहेन, हामीलाई दुई भागमा विभाजन गर्छौँ धान बालीको उत्पादनलाई, चैते धानको छुट्टै आँकडा हुन्छ र वर्षे धान अर्थात् मुख्य धानको छुट्टै आँकडालाई समग्रमा जोड्छौँ। यो समग्रमा उत्पादन कमी आउनुमा चैते धानको योगदान रहेन, मूलत वर्षे धान अर्थात् मुख्य धानमा आएको, त्यो पनि अझ हेर्नुहुन्छ भने मध्य प्रदेशमा सुक्खा खडेरी लाग्यो धान रोप्ने बेलामा, रोपाएको बेलामा, ती कारणले गर्दाखेरि हामीलाई समग्र राष्ट्रिय रूपमै हामीलाई चाहिँ चोट पुग्न गयो धान उत्पादनमा चालु आर्थिक वर्षमा।
यहाँले पहिलेको तुलनामा प्रविधिमा देखि मलको उपयोगदेखि उत्पादनदेखि उपयोगसम्ममा यो नयाँ प्रविधि नयाँ इनोभेसनका कारणले गर्दाखेरि धानको उत्पादन बढिरहेको तर चालु आर्थिक वर्षमा चाहिँ खडेरीका कारणले मध्य प्रदेशमा घटेको भन्नुभयो। यस्तो यन्त्र प्रविधिदेखि लिएर विभिन्न उपलब्धता बढिरहेको सन्दर्भमा धान उत्पादन घट्यो, यहाँहरूले नै तथ्याङ्क निकाल्नु भएको छ, किन घटेको खास धान उत्पादन?
हामी प्रमुख बाली धान उत्पादन लगायतका अन्य बालीमा पनि हामीले कृषि तथ्याङ्क उत्पादन गर्दै आएको त पुनः दोहोऱ्याउन खोजे। यसमा धान बाली अझ हाम्रो धेरै नै चासो हुन्छ, हामीले बिउ रोप्ने बेलादेखि हामीले रेनफलदेखिका अन्य कारक तत्त्वहरू अघि नै यहाँलाई निवेदन गरे, मल खासको उपलब्धता र प्रयोग, प्रविधिको उपलब्धता र प्रयोग, बिउको उपलब्धता र प्रयोग, बिउ पनि अझ बढी उत्पादन दिने खालका बिउको उपलब्धता र किसानको फिल्डमा प्रयोग, यी भेरिएबल्सहरू मुख्य यी कारक तत्त्वहरू हामी सूक्ष्म विश्लेषण गरेका हुन्छौँ भने अघि नै बजारको जुन चाहिँ किसानलाई सरप्लस अभाइलेबल हुन्छ, सरप्लस धान चाहिँ बेच्न पाउँछ कि पाउन्न, कुन मूल्य पाउँछ भन्ने कुराले नै किसानले चाहिँ धान लगाउने या नलगाउने निर्णय गर्नुहुन्छ। यी आधारमा हेर्दाखेरि हामीले चाहिँ सिडमा आएको हामीले हासिल गरेको प्रगति असाध्यै उल्लेखनीय छ। र सिड पनि हामीले एप्लिकेसन पनि राम्रो छ, सिड ल्याबमा मात्रै प्रयोग, ल्याबले चाहिँ भेरिफाई गरेको आधारमा सिड गयो भन्न सक्दैनौँ, तर एप्लिकेसन किसानले प्रयोग गरेको विषय अन्तिम निष्कर्षमा आउँछ सिडबाट हुने उत्पादन वृद्धि। त्यो हामीले किसानकै फिल्डमा हेऱ्यौँ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले राम्रो पाइन्छ। हजुरले फिल्डमा हेर्नुभयो भने पनि हिजोका कम उत्पादन दिने बिउहरू क्रमशः लोप हुँदै गएर अहिले हाई यिल्डिङ अथवा धेरै उत्पादकत्व दिने बिउका जातहरू प्रयोग भएको पाइन्छ। एउटा त्यो प्रमुख कारण हो समग्र उत्पादन वृद्धिमा। भने चालु आर्थिक वर्षको केस अलिक फरक भयो। चालु आर्थिक वर्षमा हामीलाई मूलत रेनफल अथवा जुन चाहिँ सामान्य वर्षामा हुने मनसुनको समयमा हुनुपर्ने वर्षा चाहिँ अत्यन्तै कम, त्यो ठिक्क धान रोप्ने बेलामा कम परेको, त्यो पनि अन्त मधेस प्रदेश जुन चाहिँ अन्नको भण्डारण भन्छौँ हामीले, त्यो अन्नको भण्डारणमा अत्यन्तै सङ्कटकै स्थिति भयो। हामीलाई महोत्तरी जिल्लाबाट हामीलाई रिपोर्टिङ आयो, धनुषा जिल्लाबाट रिपोर्टिङ आयो, सप्तरीबाट रिपोर्टिङ आयो, जिल्लाहरूको चाहिँ सूक्ष्म विश्लेषण भएको छ। इभन स्थानीय तह कुन स्थानीय तहमा कति न्यूनहरू भएको भन्नेसम्म हामीले विवरणहरू प्राप्त गरेर एकदमै सूक्ष्म विश्लेषण गरेको आधारमा पूर्वानुमान गऱ्यौँ। त्यो पूर्वानुमानलाई पछि फेरि भ्यालिडेसन गऱ्यौँ, हामी थप विवरणहरू इभन सेटेलाइट इमेजरीको फोटाहरू भन्छौँ त्यसलाई, सेटेलाइट इमेजरीबाट आएको फोटाहरू मूलत तराईका फ्ल्याटल्यान्डमा हामीले प्रयोग गर्छौँ, पहाडको मध्य पहाडमा हामी त्यो विधि प्रयोग गर्छौँ त्यो आधारमा, र हामीले एक्सपर्ट ओपिनियन भन्छौँ हामी धानबाली विज्ञहरूसँग पनि हामी छलफल गर्छौँ यो अङ्क भ्यालिडेसन गर्नको निम्ति, र साथै प्रदेशका कृषि तथ्याङ्कसित जिम्मेवार अधिकारीहरूको समग्र भेला हुने गर्दछ, र हामी त्यसलाई निष्कर्षमा निकाल्ने गरेका छौँ। अहिलेको विधि पनि चालु आर्थिक वर्ष विधिलाई धान उत्पादन कसरी अनुमान गरियो भन्ने विधिमा यही विधि प्रयोग भएको यहाँलाई निवेदन गर्न चाहन्छु।
यो यहाँहरूले पहिले धान उत्पादन घट्ने पूर्वानुमान गर्नुभयो, पछि मिल्न गयो, विधिको बारेमा यहाँले भन्नुभयो, कुन विधिबाट यहाँहरूले पूर्वानुमान गर्नुभयो भनेर भन्नुभयो, चुनौतीपूर्ण छैन यो विधि?
विधि चुनौतीपूर्ण नै छन्। धान बालीमा हामी धेरै कमजोर चाहिँ छैनौँ। हामीले अहिले सिडको एप्लिकेसन अथवा बिउ किसान कति प्रतिशतले हाई यिल्डिङ अथवा बढी उत्पादकत्व दिने बिउ प्रयोग गर्नुभयो भन्ने कुरामा हामीसँग इन्फर्मेसन भरपर्दा सूचनाहरू छन् भने हामीलाई अलिकता अझै पनि चुनौतीको हिसाबले हेर्नुहुन्छ भने हामीलाई धान लगाइएको क्षेत्रफल चाहिँ ठ्याक्कै कति हो त भन्ने विषयमा हामीलाई अझै पनि चुनौती रहँदै आएको बेहोरा यहाँलाई पुनः निवेदन गरेँ। र यो चुनौती सामना गर्नको निम्ति हामीले चाहिँ विभिन्न प्रयासहरू भएका छौँ। अहिले हालसारै एउटा ठुलो अभियानको रूपमा हामीले कृषि तथ्याङ्क प्रणाली होल सुधार गर्दै जाँदाखेरि स्वतः धानको पनि तथ्याङ्क भरपर्दा विधिबाट क्याप्चर गर्नेमा हामी एक स्टेप अगाडि बढिसकेका छौँ।
यो चुनौतीपूर्ण विधि कृषि तथ्याङ्क प्रणाली भन्नुभएको छ यहाँहरूले, कृषि मन्त्रालयले यसरी सुरु गरेको छ
हजुर,
यसलाई सुधार्न अझ यसलाई प्रभावकारी बनाउन यहाँहरूले गरिरहनुभएका प्रयासहरू चाहिँ?
हामीले यसलाई हामी कृषकसँगै अन्तर्वार्ता लिएर कृषक सूचकहरू निर्धारण गर्नुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढिसक्यौँ। मूलत हजुरको धानको उत्पादन कृषकै मुखबाट सुनौ न, हजुरको मकैको उत्पादन कृषकबाटै सुनौ, हजुरको दुधको उत्पादन कृषकबाटै सुनौ भन्ने विधिमा हामी ट्रान्सलेसन हुँदैछौँ। यो प्रक्रिया गत आर्थिक वर्ष सुरु भयो, त्यसलाई अङ्ग्रेजीमा स्याम्पलिङ सर्वे भन्छ, नेपालीमा हामी वार्षिक कृषि सर्वेक्षण भन्छौँ। छानिएका किसान देशभरिबाट पहिलो चरणमा 7,00,000 घर परिवार र दोस्रो चरणमा 51,000 कृषक परिवार छनौट गर्ने विधिमा नेपाल सरकार कृषि तथा तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश स्थित कृषि क्षेत्र हेर्ने प्रदेश मन्त्रालय र 751 काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बाहेक देशका सबै स्थानीय तहको सहकार्यमा हामीले यो ठुलो सर्वेक्षण भन्छौँ सर्वेक्षण सञ्चालन गरिरहेका छौँ। पहिलो चरण हामीले करिब करिब टुङ्गिन लगाइसकेका छौँ। पहिलो चरणबाट हामी दोस्रो चरणमा गत आगामी आर्थिक वर्षमा प्रवेश गर्नेछौँ। आगामी आर्थिक वर्षमा हामीले विधि रूपान्तरण गर्दै अहिलेको तथ्याङ्क प्रणालीलाई हामी सुधार गर्नेछौँ। यो चाहिँ भरपर्दो हुनेछ र हामीलाई अपुग भएका सूचकहरू मूलत कृषि विकासको निम्ति, कृषि निर्माण नीति तर्जुमाको निम्ति, अनुगमन र मूल्याङ्कनको निम्ति, अध्ययन अनुसन्धानका निम्ति केही सूचकहरू अपुग भएको हामीले महसुस गरेकै छौँ। त्यो अपुग सूचकहरूलाई पनि हामीले चाहिँ उत्पादन गरी प्रयोगकर्ताको समक्ष सहज ढङ्गले उपलब्ध गराउने अभियान पनि यो एउटा सर्वेक्षणको महत्त्वपूर्ण उद्देश्य रहेको यहाँ निवेदन गर्न चाहन्छु। कृषकले कति बिउ कुन बिउ लगाउनु भयो, कति रुपियाँ किन्नु भयो, बजार नजिक कहाँ छ, कृषिमा बेच्दाखेरि उहाँले कति रुपियाँ बेच्नुहुन्छ, औजारको प्रयोग के भइरहेको छ, त्यस्तै गरी हामी एनिमलतिर गयौँ भने अहिलेका चाहिँ मोडर्न भेराइटी भन्छौँ, हुन त उन्नत जातका गाईको प्रतिशत दर कति छ त, किसानले कति उन्नत जात चाहिँ चालु आर्थिक वर्षमा गर्नु, उहाँहरूको आर्थिक वर्षमा कति प्रतिशत बढ्नुभयो, हामी त्यस्ता विवरणहरूलाई अपुग सूचना भन्छौँ। अहिले हालसालै हामीले हाल सालबसाली उत्पादित तथ्याङ्कमा यी कुराहरू छुटेका छन्। यस्ता विषयहरू महत्त्वपूर्ण आवश्यक विषयहरू पनि हामीले चाहिँ यो सर्वेक्षणबाट उत्पादन गर्ने जमर्को गरेका छौँ। मलाई लाग्छ अहिले फर्टिलाइजरको डेटा हेर्नुभयो भने फर्टिलाइजर आयातको डेटा मात्रै पाइन्छ, तर किसानले साँच्चै प्रयोग गर्नुभयो कि भएन त त्यो फिल्डमा भन्ने कुरा हामीलाई भरपर्दोसँग ढुक्क ढङ्गले भन्न सक्ने स्थिति छैन। आयातले हामीले प्रक्सीको तरिकाले चाहिँ फर्टिलाइजर त्यहाँ किसानले प्रयोग गर्नुभयो होला हुन्छ। अब हामी विधिमा के सोच्छौँ, मुख्य धान बालीमा हजुरले कति मेट्रिक टन अथवा कति युरिया राख्नुभयो, कति डिएपी राख्नुभयो, किसानसँगै सोधेर आउने भएको हुनाले यो चाहिँ यो अनबायस हुन्छ। एउटा त यो स्वतन्त्र तरिकाले किसानले जवाफ दिनुहुन्छ, त्यही आधारमा हामीले सूचनाहरू निकाल्छौँ, यो ट्रान्सप्यारेन्ट हुन्छ। इभन हामीसँग त गोपनीयताको हक बाहेक कुन किसानले कुन दिनमा कति बजे सूचना दिनुभएसम्म हामी विवरण सङ्कलन सफल हुन्छ। यसले दुईटा अब्जेक्टिभ मिट गर्ने छ, एउटा ट्रान्सप्यारेन्सी कायम गर्ने छ भने अर्को अपुग सूचनाहरू चाहिँ हामीलाई पुर्याउन मद्दत गर्नेछ। यो जमर्को अलिकता महत्त्वाकाङ्क्षी छ, च्यालेन्जिङ छ, तर हामी तिनै तहको सरकार र युएनएफएको समेत संलग्न सहयोगमा प्राविधिक सहयोगमा सम्पन्न गर्छौँ भन्ने हामीले विश्वास लिएका छौँ।
हामी संवादको अन्तिममा छौँ। अन्तिममा चाहिँ चालु आर्थिक वर्षमा घटेको धान उत्पादनलाई वृद्धि गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अघि बढाएका पहल कदम के छ?
मूलत हामी दुईटा पाटोमा चाहिँ चाँडचाँड भन्न चाहन्छु। एउटा हामीलाई चाहिँ सम्भावना भएको चैते धान उत्पादनको एरिया एक्सपान्सन सम्भावना छ। चैते धान चाहिँ क्षेत्र विस्तार भन्छौँ हामी नेपालीमा, क्षेत्र विस्तार गर्नतिर लागिरहेछौँ। क्षेत्र विस्तारमा हामीले मूलत सिँचाइ एउटा इनपुट हो, महत्त्वपूर्ण इनपुटलाई हामीले इन्करेज गऱ्यौँ भने, र अलिकति हार्भेस्टिङमा समस्या छ। असार मसान्तमा प्रायः मनसुन आउने र हार्भेस्टिङमा च्यालेन्ज छ, र प्राइस स्टेबिलिटीमा सरकारले केही योगदान दिन सक्यो भने किसानहरू थप क्षेत्र विस्तारमा लाग्नुहुनेछ। चैते धानको हकमा चैते धानको प्रोडक्टिभिटी पनि मुख्य धानको भन्दा बढी छ। हामीले चाहिँ अहिले 120,000 चान्चुनमा क्षेत्रफलमा चैते धान गर्दै आएको छौँ। क्षेत्र विस्तार चाहिँ हामी चैते धानबाट गर्न सक्ने सम्भावनातर्फ कार्यक्रमहरू त्यसरी नै हामीले चाहिँ अगाडि बढाइरहेका छौँ भने मुख्य धानमा अघि नै यहाँलाई निवेदन टक्राएँ, मूलत यसको कारक तत्त्व भनेको आवश्यक मात्रामा फर्टिलाइजर समयमा उपलब्ध हुनुपर्ने विधि प्रविधिमा हामी अगाडि नै बढिरहेछौँ। बिउमा हामी राम्रै छौँ, बिउमा हामीले प्रगति नै हासिल गरेका छौँ। बजारमा सरकारले सकेसम्म प्रयास गरिरहेको छ अथवा सरप्लस बजारलाई र पोस्ट हार्भेस्ट लसलाई डाउन साइज गर्ने भन्दा, अर्थात् धान थन्कने बेलामा हुने समस्या मोइस्चरदेखि लिएर विभिन्न कारणहरूले त्यसलाई चाहिँ कसरी चाहिँ हामीले न्यूनीकरण गर्न सकिन्छ, किसानलाई प्रविधि हस्तान्तरण गर्ने, मूलत चैते धानमा चाहिँ हाम्रो थन्काउने बेलामा पानी पर्ने सम्भावना हुँदाखेरि किसानहरू अलिकता तर्सिने जुन विद्यमान समस्या, त्यसमा हामीले प्रविधिको प्रयोग गर्दै चैते धान थप क्षेत्र विस्तार गर्दै किसानहरूलाई आकर्षित गर्न सकिने हाम्रो प्रचुर सम्भावना छ। यतातर्फ गयो भने हामीलाई खाद्य सुरक्षामा पनि हामीलाई च्यालेन्ज हासिल गर्न, यो च्यालेन्जलाई एड्रेस गर्न सक्छौँ, र हामी आयातको जुन अहिले समस्या भोग्दै आएको छौँ त्यो आयातलाई प्रतिस्थापन गरेर हामी कम्तीमा एउटा प्रमुख बालीमा स्वावलम्बी हुन सक्छौँ भन्ने विश्वास लाग्छ।
धान जस्तो यो कुलग्रास्त उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने, कृषि क्षेत्रको उत्पादन वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने, अधिकांश किसानहरू प्रत्यक्ष संलग्न भएको यो धान उत्पादनमा संलग्न कृषकलाई मन्त्रालयको तर्फबाट के भन्न चाहनुहुन्छ?
हामीले दुईटा कामहरू प्रयास गरेका छौँ। एउटा प्राइस स्टेबिलिटी भन्छ, मूलत सरकारको राजस्वको लिमिटेसन हामीले बुझ्नै पर्यो। राजस्वको लिमिटेसनले हामीले अनुदान लगायतका क्यास फ्लो गर्न हामीलाई कन्स्टेन्ट हुन्छ अथवा त्यसमा चुनौती आउँछ। तथापि हामीले किसानहरूलाई प्राइस स्टेबिलिटी निम्ति मिनिमम सपोर्ट प्राइस भन्छौँ अथवा न्यूनतम समर्थन मूल्य तोक्ने र त्यसलाई प्रयोग गर्ने र केही हदसम्म हामीले सरकारी निकाय मार्फत समयमा धान खरिद गर्ने गर्दै आएका छौँ। त्यसको साइजलाई बढाउन सक्यो भने पनि केही व्यवसायिक किसानहरू थप उत्प्रेरित हुने एउटा अपेक्षा गर्न सकिन्छ। दोस्रो, हामीले लार्ज साइजका भरपर्दा इरिगेसन आयोजनाहरू बढाउनै पर्छ। उदाहरणको निम्ति बबईमा हामीले काम गरिरहेका छौँ। बबई सिँचाइ आयोजना सफल हुँदै गएको खण्डमा मलाई लाग्छ बर्दियामा हामीले चैते धानकै विस्तार गर्न सक्ने सम्भावना छ भने गाउँमा हाम्रो उत्पादकत्व वृद्धि गर्ने सम्भावना प्रशस्तै छ। यस्ता खालका आयोजनाहरू नेपाल सरकारले महत्त्व राख्दै आएको छ। हामी मरिन डाइभर्सनको कुराहरू गर्दैछौँ, त्यसले तराई भूमिमा सिँचाइ समयमा दिन सकियो भने एउटा सिँचाइ ठुलो इनपुट हो एग्रिकल्चर प्रोडक्सनको निम्ति। यतातर्फ हाम्रो अझै सम्भावना छ र हामी अन्य मन्त्रालयको सहकार्यमा सिँचाइ विस्तार चाहिँ तर्फ पनि नेपाल सरकारको लगानी बढ्दै गएको छ, अझै बढाउँदै गयो भने हामी लाग्छ धान लगायतका अन्य कृषि बाली वस्तुहरू पनि उत्पादन वृद्धि हुँदै जानेछ र कृषकहरूको जीवनस्तर पनि सुधार हुँदै जानेछ र हामीलाई पोषक तत्त्वहरू समयमा उपलब्ध भएर यसले मूलत न्युट्रिसन सेक्युरिटी भन्छौँ हामी, फुड प्लस न्युट्रिसन सेक्युरिटीमा अन्तत योगदान दिनेछ भने, त्यस्तै गरी आय आर्जन, रोजगारी सृजना र हामी स्वाभिमानी अर्थतन्त्रमा योगदान गर्न सकिन्छ, किनभने यो करिब 25% कुल घाँस उत्पादनको हिस्सा ओगटेको कृषि क्षेत्र, कृषि क्षेत्रको विकास बिना नेपालको अर्थतन्त्रमा आधारभूत सुधार गर्न सकिन्छ भन्ने कुरा कल्पना गर्न कठिन छ। त्यसबाट कृषि क्षेत्रको विकासको निम्ति माइनुट लेभलमा हामी एनालिसिस गर्ने र यसलाई इन्टरभेन्सन जहाँ जहाँ जुन जुन सेक्टरमा पोलिसी इन्टरभेन्सन गर्नुपर्ने आवश्यकता देख्छौँ, त्यो पोलिसी इन्टरभेन्सन गर्न ढिला गर्नु हुँदैन भन्ने मलाई विश्वास लाग्दछ।
हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र धानसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ समयको लागि, पुनः धन्यवाद हजुरलाई।
व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव ठ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपाने आज्ञा चाहन्छु। नमस्कार।